السلام عليكم ورحمة الله وبركاته. أفوض أمري إلى الله، إن الله بصير بالعباد. ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله على ما أنعم وله الشكر على ما ألهم، والصلاة والسلام على جميع الأنبياء والمرسلين سيما خاتمهم وأشرفهم سيدنا وطبيب نفوسنا مولانا أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأراضين صاحب العصر والزمان خليفة الرحمن إمام الإنس والجان الذي بيمنه رزق الورع وبه ثبتت الأرض والسماء. اللهم عجل فرجه الشریف. دنیا میں جتنی بھی تباہیاں ہیں اس کی وجہ انسان جو مشکلات میں پھنسا ہوا ہے، ولایت سے دور ہو جانا، اور اس کا علاج یہی ہے کہ وہ ولایت سے قریب ہو جائے. اس کے لیے اس کو فکری تیاری کرنی چاہیے، جسمانی تیاری کرنی چاہیے، اور ان تیاریوں کے ساتھ دعا بھی بہترین وسیلہ ہے. بسم اللہ الرحمن الرحیم. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة ولي وحافظ وقائد وناصر ودليل وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. وفي قرآن دعا، ربنا لا تؤاخذنا إن نسينا واخطأنا، ربنا ولا تحمل علينا إسرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. أما بعد، فقد قال الله وهو أصدق القائلين، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. صدق الله العلي العظيم. عزیزان گرامی، ہماری گفتگو جیسے کہ آپ جانتے ہیں ہو رہی ہے سورہ الحم سے متعلق. میں آگے بڑھنے سے پہلے مقدمتاً چند باتیں عرض کرنا چاہتا ہوں ناظرین اور سامعین کی خدمات میں. وہ یہ ہے کہ جب تک ہم لوگ اپنی زندگی کو محور دین میں نہیں لائیں گے، دین دنیا میں پرسکون نہیں ہونے والا، انسان پرسکون نہیں ہونے والا. اور اس کے لیے ایک مرتبہ ہے اٹیننگ دی انفارمیشن، علم کا، معلومات کا حاصل کرنا. آج کل جیسے وہ فارورڈ کر رہے ہیں، یہ فارورڈ کر رہے ہیں، اتنے معلومات کا خزانہ مل رہا ہے. دیکھیے، یہ بہت اچھی پیس ہے، فلاں مولانا نے بہت اچھا کہا ہے، فلاں علامہ نے بہت اچھا کہا ہے، فلاں ایران کے عالم، کتنا خوبصورت انہوں نے بیان دیا ہے. یہ اٹیننگ دی انفارمیشن بہت اچھی چیز ہے. اس لیے کہ فرض ہے، طلب العلم فریضۃن علی کل مسلم و مسلمہ، علم کا حاصل کرنا ہر ایک پر فریضہ ہے، خواہ وہ مسلم و مسلمہ، دونوں مرد اور عورت کے لیے. لیکن صرف اٹیننگ ہی کافی نہیں ہے بلکہ ریٹیننگ بھی ضروری ہے. معلومات کا حاصل کرنا، نالج کا حاصل کرنا، نالج کو ریٹین کرنا یعنی حفظ کرنا، حفاظت کرنا. نالج کی حفاظت اس وقت تک نہیں ہو سکتی جب تک کہ ہم عمل نہیں کریں، یہ سمجھنا چاہیے. اس لیے مولا امیر المومنین علیہ الصلاۃ والسلام نے الاسلام کلہ عمل، کلہ عمل، اسلام از اکول ٹو عمل، ایکشن. اگر ایکشن نہیں ہے پھر انسان ہی نہیں ہے اور اسلام بھی نہیں. لیس للانسان الا ما سعى، قرآن کی آیت. انسان کچھ بھی نہیں ہے مگر اس کی کوشش. حسن اس دنیا میں کاز اینڈ افیکٹ، جہاں بھی افیکٹ ہے کاز کا ہونا ضروری ہے، جہاں کاز ہے افیکٹ کا ہونا ضروری ہے. فلاں قوم ترقی کر گئی اس لیے کہ محنت کی، اس نے کاز کو پیش کیا، غلط راستے سے طریقے صحیح. لیکن یہ سسٹم ہی، جیسا کہ قرآن کی آیت ہے، سورہ یونس کی 88 آیت ہے، حضرت موسیٰ کہتے ہیں ربنا انکا آتیت فرعون و ملاہ زینتا و اموالا فی حیات الدنیا، پروردگار تو نے فرعون کو، ان کے حوارین کو، ان کے علائز کو مال دے دیا، تو نے بہت مال دے دیا. ابھی اللہ نے دے دیا کیسے بھائی؟ اس لیے کہ یہ دنیا قانون ہے، دنیا کا جہاں بھی قانون، جہاں بھی قانون کاز ہے، علت ہے، معلول ہونا ضروری، افیکٹ ہونا ضروری. اگر ایک مختصر سے مٹھی بھر قوم دنیا بھر میں میڈیا کو کنٹرول کر رہی ہے، وہ کر رہی ہے، کر رہی ہے، اس لیے کہ محنت کر رہی ہے. آپ اور ہم سوتے رہیں گے تو ہم پر کچھ ہونے والا نہیں ہے. تو چیلنج کو سمجھنا بہت ضروری ہے. تو یہ انفارمیشن جو ہمارے پاس موجود ہے، ایک تو حفظ کرنا ہے، اس کو ریٹین کرنا ہے. یہ ریٹین کرنے کا واحد طریقہ یہ ہے کہ انسان عمل کرے. اگر عمل نہیں کرے گا تو کچھ بھی نہیں ہوگا. گزشتہ سوالات میں بہت ہی اچھی چیز جو آئی تھی وہ یہ کہ ہمارے ڈاکٹر مسعود صاحب نے جو سوال کیا تھا، اس کے بعد مجھے یہ بولنا پڑ رہا ہے، بہت ہی اچھا سوال تھا کہ میں نے کل گزشتہ پریزنٹیشن میں بتایا تھا کہ جنت کے دروازے جو ہیں وہ 8 ہیں. ذرا سا میں آپ کو بتا دوں ایک سیکنڈ کے لیے. در معرفت، ڈور آف انسائٹ، در ذکر، ڈور آف ریممبرنس، در شکر، ڈور آف تھینکس، در رجا، ڈور آف ہوپ، در خوف با ذکر، ڈور آف فیئر اینڈ ہوپ، در دعا و تضرع، ڈور آف انووکیشن اینڈ بسیجنگ، در اقتداء با ارواح پاک. یہ دروازہ پاکیزہ لوگوں کے اقتداء کرنے کا دروازہ. یہ جو 8 دروازے سورہ الحمد سے ملا صدرہ نے پیش کیے ہیں، سوال یہ تھا کہ یہ دروازے برزخ میں ہیں یا نہیں ہیں، اور یہ دروازوں کا کیا ہوگا جبکہ، یہ بہت اچھا سوال ہے، یہ دروازے صرف آخرت میں یا دنیا میں بھی ہیں یا برزخ میں بھی ہیں یا نہیں ہے. اس کا جواب آج بہت اچھی طرح سے سنیے اور غور سے میری طرف توجہ کیجیے. اس کا جواب یہ ہے کہ قرآن کی آیت ہے سورہ بقرہ 189. یہ میں آپ سے گزارش کرتا ہوں، یہ آپس میں جب آپ، میں آیت بتا رہا ہوں، کوشش یہ کریں کہ قرآن کھولیں، قرآن ساتھ رکھیں ہمیشہ، اور قرآن کھولنے کے بعد جس آیت کی میں نشانی دے رہا ہوں اس کو پڑھیں، انٹریکٹو بنائیں، اور جب سمجھ بھی نہیں آیا تو پھر اس کو آپ اس کے بعد پروگرام کے بعد آپ خود جو ہے اس کو دیکھ سکتے ہیں پلٹ کے. یہ آج کل یہ فیسلٹی الحمدللہ چاہیے. یسألونک عن الاہل قل ہی مواقیت للناس والحج. یہ لوگ کرسنٹ کے بارے میں، چاند کے بارے میں سوال کرتے ہیں، ان سے کہہ دیجئے کہ چاند ٹائم کو ڈرائیو کرنے کا ایک طریقہ ہے. آپ جانتے ہیں کہ چاند کے فور فیسز ہیں، فور کوارٹرز ہیں، اور کبھی چاند ایک دن کے لیے اماوس میں جاتا ہے جس کو محاق کہتے ہیں، یا دو دن کے لیے. اگر ایک دن کے لیے جاتا ہے تو 29 ڈیز کا وہ منتھ ہو جاتا ہے لونار کیلنڈر، اگر دو دن کے لیے جاتا ہے تو 30 ڈیز کا ہوتا. تو یہ کرسنٹ ٹائم کے نکالنے کا ایک سلیقہ ہے، اور حج کو بھی چاند کے حساب سے جاتے ہیں. اس کے بعد قرآن ایک عجیب و غریب رخ اختیار کرتا ہے. اللہ کا حکم وَلَيْسَ الْبِرَّ عَنْ بِأَنْ تَأْتُ الْبُيُوتَ مِنْ ذُهُورِهَا. نیکی یہ نہیں ہے کہ رائچیسنس یہ نہیں ہے کہ گھروں میں تم پیچھے سے آؤ. وَلَكِنَّ الْبِرَّ مَنِ اتَّقَى وَآتُ الْبُيُوتَ مِنْ أَبْوَابِهَا. نیکی رائچیسنس کیا ہے؟ گاڈ کانشیسنس ہے، تقوی. تقوی اختیار کرو اور اس کے بعد گھروں میں سامنے سے آؤ، اب دروازوں سے آؤ. یہ پیچھے سے ہر ایک آدمی گھر کو جو جائے گا سیدھے سے جائے گا، یہ پیچھے سے سامنے سے ہے ہی کیا یہ؟ اور یہ چھوٹی سی بات کیوں بتا رہا ہے قرآن؟ تو اس کا جواب امام صادق علیہ الصلوۃ والسلام نے فرمایا، یہ بیت سے مراد یہ گھر نہیں ہے، اور اسی لیے قرآن کے 7 بعد ہیں، 70 بعد ہیں، 700 بعد ہیں، 7000 بعد ہیں. بعد کے معنی اینگلس ہیں، ڈیپر جائیے ڈیپر جائیے، انفارمیشن کا ایک خزانہ ہوتا جاتا ہے. اور اس دروازے سے امام نے فرمایا، جب تک نالج ہم سے نہیں لیں گے وہ نالج نالج ہی نہیں ہے. تو یہ دروازہ کون ہے؟ جسے انا مدینۃ العلم وعلی بابا، اللہم صلی اللہ علیہ وسلم. اب معلوم ہو گیا کہ دروازہ کیا ہوا؟ دروازہ جو وہ فزیکل دروازہ نہیں ہے، اصولوں کا دروازہ ہے. اصول کیا ہے؟ ایک شہر ہے، کنوٹیشن بہت خوبصورت، ایک شہر ہے، اور یہ شہر میں داخل ہونے کے لیے ایک راستہ ہے، ایک گیٹ ہے، وہ گیٹ مولا امیر المومنین ہے. وہ شہر سرکار رسالت مآب، یعنی تعلیمات محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، شہر ہے، سٹی ہے. کتنی خوبصورت مثال ہے. اور اس میں انٹر ہونے کے لیے آپ کو ایک راستہ چاہیے، وہ راستہ مولا امیر المومنین، اس میں تمام آئمے آ جائیں گے. جب تک یہ راستہ اختیار نہیں کریں گے، دوسرا اختیار کریں گے، وہ چور کا دروازہ ہے، وہ پہنچ ہی نہیں سکیں گے جہاں پہ پہنچنا چاہیے، علم کو حاصل کرنا چاہیے. اس سے اندازہ ہوا یہ ڈور کوئی فزیکل ڈور نہیں ہے، اصول ہے. یہ جو ملا صدرہ نے سورہ الحمد کے لیے 8 ڈور جنت کے بتائے ہیں، یہ کس کے معنی کیا ہیں؟ اس کے معنی ڈور فزیکل ڈور نہیں ہے جنت میں، اسی دنیا میں ہے. وہ دنیا میں ڈور کیا ہے؟ جب انسان نماز کے لیے کھڑا ہوتا ہے اور توجہ کرتا ہے، انی وجہت وجہی للذی فطر السماوات والارض، مالک تیری طرف پلٹ رہا ہوں، حبلی کما للانقطاع الیک. دعائے شعبانیہ خوبصورت دعا ہے، بہت ہی ڈیپ دعا ہے. پروردگارہ، ساری دنیا سے کٹ آف اور تیری طرف پلٹنے کا یہ کمال عنایت فرما. تو نماز میں جو ہے یہ شکوک وغیرہ جو پیدا ہوتے ہیں، اس لیے کہ توجہ نہیں ہے. توجہ کرنا چاہیے، کمپیوٹرائز کرنا چاہیے اپنے سسٹم کو. نیت کیوں ہے؟ وہ نیت اس لیے کہ نیت آپ کو کمپیوٹرائز کرتی ہے. اگر صحیح کر دیں تو پھر شک شبہ، 2 رکعت 3 رکعت 4 رکعت، یہ جو چکر میں پھنسے ہوئے رہتے ہیں، اس لیے کہ وہاں ہیں ہی نہیں ہے، مسلح پر ہی نہیں ہے. तो ये जैसे ही हमने अल्लाह की तरफ तवज्जो की, ये दर मारिफत हो गया। और दर मारिफत के लिए फिर दरवाज़ा सिर्फ यही नहीं है कि नी वज्जह, तो फिर अहले बैत के पास जाना पड़ेगा। जब वजू फरमाते थे अहले बैत अलैहिस्सलाम, सरकार से लेकर के हर इमाम हर मासूम के लिए चेहरा उनका बदल जाता था, उनका रुख अलग होता था। जब नमाज पे खड़े होते थे सरकार के शिकम से एक अजीब व गरीब आवाज़ आती थी, यानी वो क्या है, क़ुर्ब इलाही के मनाजिल को तय करना। जैसे इंसान जब पहली मर्तबा किसी ऑफिसर्स के सामने इंटरव्यू देने के लिए जाता है या एक मुलाकात के लिए जाता है, जितना ऑफिसर को वो अहमियत देता है उतना ही उसके जहन में उसकी उबूहत, उसका वक़ार आता है, वो ज़रा सा घबराने लगता है। तो मारिफत इंसान को ये खौफ दिलाती है, वो घबराती है। घबराहट कहर गज़ब की वजह से नहीं है, उसकी मारिफत की वजह से। उसके बाद जैसे ही बिस्मिल्लाहिर्रहमानिर्रहीम कह रहा है, शुरू किया उसने जिक्र से, ये दरे जिक्र हो गया। और उसके बाद अल्हम्दुलिल्लाह रब्बिल आलमीन, दरे शुक्र, डोर ऑफ थैंक्स। और उसके बाद अर्रहमानिर्रहीम, फिर अर्रहमानिर्रहीम, उम्मीद ही उम्मीद अल्लाह की तरफ, तो बहुत करम करने वाला है, बहुत रहम करने वाला है, कितना ही मैंने कुछ खराबियां की हैं लेकिन जब उसकी बारगाह में जाऊं तो बख्श दे, इन्नल्लाह यग़फ़िरु ज़ुनूबा जमीअ। अल्लाह ताला हर एक गुनाह को बख्श देता है। उसका दरवाजा, ये मौलवी है जो डराता है, नहीं, अल्लाह की बारगाह खुली हुई है, बिल्कुल वाज़ह है, तुम आ जाओ उसकी बारगाह में। अत्ताइब मिन अज़्ज़म कमन ला ज़म्बा लहु, तौबा करने वाला ऐसा है जैसे उसने कोई गुनाह ही नहीं किया है। उस मंजिल पर पाको पाकिज़ा उसी रोज पैदा हुआ। ये उम्मीद होना मुसल्ले पर बहुत जरूरी है। और कहीं उम्मीद जो है इंसान को ऐसे ना कर दे कि पूरी गुनाह करूंगा फिर भी कल भी गुनाह करूंगा, ना, दरे जिक्र खौफ, रिमेम्बरेंस भी हो खौफ भी हो। इसीलिए कहते हैं खौफ और रजा के बीच में, उम्मीद भी हो खौफ भी। खौफ काहे का, अल्लाह का खौफ नहीं, मेरे अपने अमल जो मेरे सामने आने वाले हैं। फमन यअमल मिथक़ाल ज़र्रतिन खैरन यरा वमन यअमल मिथक़ाल ज़र्रतिन शर्रन यरा, जो नेक अमल थोड़ा करेगा आटम बराबर करेगा उसको नजर आएगा। ही शल सी, तो आटम बराबर जो बुराई करेगा ही शल सी। उसके बाद पांचवा दरवाजा है दरे जिक्र जो है खौफ के साथ होना चाहिए। और छठवां दरवाजा जो है फिर उसके बाद आप आ रहे हैं मालिकुल मुल्क अल मालिक यौमिद्दीन, दरे अदालत है छठवां दरवाजा। ये दरवाजा अदालत का दरवाजा है, इंसान अपनी जिंदगी में अदालत पर। उसके बाद दरे दुआ व तजर्रो है अहदना सिरात अल मुस्तकीम, सिखा रहा जाते परवरदिगार दुआ करो। क्या दुआ करो, वाजिब दुआ है ये, वाजिब हमद है, वाजिब तमजीद है, वाजिब तहलील है, वाजिब जिक्र है। कौन सा सूरह है ये, नमाज जो है 8 रकातों में कम से कम 10 रकातों में सूरह अलहम का पढ़ना जरूरी है, ये वाजिब जिक्र है। उसी तरह से वाजिब दुआ है, हम जो दुआ करते हैं सुन्नत दुआ है, मुस्ताब दुआ है, दुआ करना मुस्ताब है, लेकिन वाजिब दुआ है। वाजिब दुआ क्या है, एहदना सिरात अल मुस्तकीम, परवरदिगार मुझे सिरात मुस्तकीम की मेरी हिदायत फरमा। और उसके बाद जाहिर सी बात है कौन सा रास्ता मैं इक्तदा करना चाहता हूँ, वो पाक जात सिरात अल्लज़ीना अनअमता अलैहि। ये बहुत ही खूबसूरत कनोटेशन है मुल्ला सदरा का। अब उसके बाद मैं आज जो है आगे बढ़ूंगा, आगे बढ़ना इस तरह से भी है हमारे यहाँ एक आलिम गुजरे हैं, बहुत ही अमीनुल इस्लाम उनका लकब है, अब अंदाजा करें, तबरसी के नाम से मशहूर अमीनुल इस्लाम को कहते हैं, अबू अली अल फादल बिन हसन तबरसी। یعنی مشہد مقدس خراسان کے پروونس میں رہنے والے یہ عالم ہیں, اور ان کو جو ہے ڈکلیئر کر دیا گیا تھا مر گئے ہیں, وہ سکتے میں تھے, ان کا ہارٹ جو ہے وہ سلو ہو گیا تھا اس وقت, جو ہے دیکھے کہ پوری طرح مردہ کی طرح ہو چکے ہیں, ان کو دفن کر دیا گیا. قبر میں جب ہوشیار ہوئے وہ تو پریشان ہوں, سمجھ گئے کہ مجھے جو ہے دفن کر دیا گیا. انہوں نے نیت کی, پروردگار تو جو ہے عظیم ہے, تیری قدرت سے کوئی پیچھے نہیں ہے, تو چاہے تو اذا اراد شیئا یقول له کن فیکون. مالک اگر میں کسی طرح سے کسی وجہ سے میں قبر سے جب آؤں گا باہر تو ایک تفسیر لکھوں گا. اور انہوں نے یہ نیت کی, اس وقت قحط کا زمانہ تھا, بے انتہا لوگ بھوکوں مر رہے تھے, کفن چور وہ قبر کو کھودتا ہے اور پھر ان ہوشیار ہو جاتے ہیں, ایسی بات اس کی جو حالت ہے. اس کے بعد وہ تفسیر جو لکھی ہے اس کا نام ہے البیان. تفسیر میں ہمارے پاس بھی بہت سی تفسیریں ہیں, تفسیریں وہ ہیں جس میں دیکھنے کے ساتھ ہی آپ محسوس کرتے ہیں یہ شیعہ تفسیر ہے. برادران اہل سنت جو ہے اس کو ہاتھ بھی نہیں لگائیں, لیکن تفسیر قرآن ہونا چاہیے یونیورسل. تو وہ یونیورسل تفاسیر میں سے البیان ہے, جس میں برادران اہل سنت کو بھی آپ دیں گے, اگر پڑھا لکھا ہو عالم ہوگا عربی میں, اس کا ٹرانسلیشن بھی ہوا ہے, ایک خوبصورت تفسیر ہے البیان تبرسی. انہوں نے اس سورہ الحمد کے ایک راستے کو جو اختیار کیا ہے, یہ خوبصورت راستہ ہے. میں آپ کو اسکرین پر ایک دو مرتبہ دو چار منٹ کے لیے میں سامنے رکھوں گا, اس لیے کہ میں مجھ سے گفتگو کرنا ہے تو زیادہ تر لوگ جو ہیں اسکرین کی طرف توجہ کریں گے تو وہ مسئلہ حل ہونے والا نہیں ہے. یہ جو کہتے ہیں ہم لوگ بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. ملا صدرا نے تمثیل جو دی, کنوٹیشن جو دیا, ایک نئے ڈھنگ کا ہے. اور امین الاسلام نے جو سلیقہ اختیار کیا وہ دوسرا ڈھنگ ہے. شاید میں شیئر نہیں کیا ہوں.
جی
میں پھر شیئر کر رہا ہوں. جی اس کو ذرا سا تھوڑے میں دو چار منٹ اسکرین پہ رکھوں گا, اس کے بعد جو ہے پھر میں ایکسپلین کروں گا. میں نہیں چاہتا میں دیکھ کر کے بیان کروں, بلکہ میں یہ صرف ان نوجوانوں کے لیے جو ماشاءاللہ پڑھنا چاہتے ہیں سمجھنا چاہتے ہیں. یہ پورا اسٹیپ بائی اسٹیپ انہوں نے بہت ہی خوبصورت طریقے سے انسان کا سفر کروایا ہے سورہ الحمد. حقیقت میں نماز قرب الہی کا ایک سفر ہے. ایک چیز یہ میں بتانا چاہتا ہوں, بہت اچھی طرح سے سمجھیے, نماز جو ہے قرب الہی کا سفر ہے. اس کو سمجھنے کے لیے میں آپ کو ایک مثال دیتا ہوں. مثال یہ ہے کہ حدیث میں ہے کہ حاسبوا انفسکم, تم اپنے نفسوں کی جو ہے اسسمنٹ کرو. کین بزنس مین بنو. ان الانسان لفی خسر, گھاٹے میں ہے. الا الذین آمنوا وعملوا الصالحات. او لوزر, انسان سے اللہ کہہ رہا ہے تم لوزرز ہو. اس سے بچنا تو کیا ہے؟ محاسبہ ہے. محاسبہ کیا ہے؟ اسسمنٹ. حدیث میں ہے کہ حاسبو فی کل یوم, ہر روز حساب کرو میں نے دن بھر کیا کیا, ایک چارٹ بنا ہے, واجبات، محرمات، مستحبات، مندوبات جس کو کہتے ہیں، سنت جس کو کہتے ہیں، مکروہات، مباحات. چارٹ بنانے کے بعد ٹک کری آج میں نے کتنے حرام کیے، کتنے واجبات ادا کیے، آپ کے سامنے ریزلٹ آ جائے گا. یہ محاسبہ اگر میں بزنس مین ہوں، سی اے اے مجھے بتائے کہ تمہارا بزنس ٹھیک نہیں چل رہا ہے، یہ کوئی کمال نہیں ہے، بلکہ خود مجھے معلوم ہونا چاہیے کہ میرا بزنس کدھر ہے، کس منزل پر ہے. اگر میں یہ کمال حاصل کر لیا، اسی لیے حاسبو قبل ان تحاسبو، سی آئی اے سے پہلے تم خود حساب کر لو، فرشتوں سے پہلے خود حساب کر لو، قبر سے پہلے تم خود حساب کرو، تمہارا رزلٹ تمہارے ہاتھ میں رہے. یو شوڈ بی ان کمانڈ. تو محاسبہ میں بہت ضروری ہے. اگر مجھے محاسبہ کرنا ہے کہ میرا ریلیجن، میرا دین کس منزل پر ہے، بہت اچھی طرح سے غور کیجیے. آئی وانٹ ٹو نو کہ ایم اے ریلیجیس پرسن اور ناٹ، میرا دین ہے کہ نہیں. معصوم نے فرمایا اگر ہمارے مومنین کو شیعوں کو دیکھنا ہے تو دیکھو نشانیاں ان کی. وہ نشانیاں کیا ہیں؟ اول نشانی یہ ہے محافظتہم علی الصلوات، نماز کی وہ لوگ حفاظت کر رہے ہیں کہ نہیں کر رہے ہیں. نماز کی حفاظت، ایک تو نماز پڑھنا ہے، نماز کی حفاظت کرنا ہے، پروٹیکٹ کرنا ہے نماز کو. نماز پڑھنا یعنی آج میرے ظہر کا نماز ٹائم آیا، ابھی فجر کا ٹائم ابھی یہاں آنے والا ہے. میں ٹورنٹو سے بول رہا ہوں، آپ لوگ میلبورن میں شاید 9 بجے بج رہے ہیں. اب وہاں پر نماز مغرب عشاء ہو چکی ہے یا ہونے والی ہے یا ہو چکی ہے؟ اب یہاں پر فجر ہونے والی ہے، فجر کے ساتھ میں نماز پڑھ لیا، میں نے ادا کر دیا نماز. لیکن یہ ادا حفظ نماز نہیں ہے، ادا نماز ہے. حفظ نماز کیا ہے؟ ان الصلاۃ تنہا عن الفحشاء والمنکر. نماز کیا کرتی ہے؟ برائیوں سے روک دیتی، منکرات سے روکتی ہے، یعنی illicit انسان کے ایکٹیویٹیز سے روک دینے کا نام برائیاں، جھوٹ سے روک جائے، غیبتوں سے روک جائے. اب بنائیے خود لسٹ، اگر رک گیا تو اس کی نماز ہے. اس سے آگے ہٹ کر ایک نماز ہے، اقیم الصلاۃ لذکری. اللہ کہتا قرآن میں کہ میرے نماز کو قائم کرو. میں آج کل شبائے جمعہ ہمارے المہدی سے، آپ لوگ سی آئی جی لائیو میں جا سکتے ہیں، المہدی شبائے جمعہ میں پڑھ رہا ہوں قرآنی مومن. ایک تو لسٹ کے مومن ہیں، ایک قرآن کے مومن. یہ قرآنی مومن کون ہے؟ قرآن سے پوچھیں. ان میں سے یقیمون الصلاۃ، انما المومنون الذین اذا ذکر اللہ وجلت قلوبهم واذا تلیت علیہم آیاتو زادتهم ایمانا وعلی ربهم یتوکلون. سورہ انفال 8 سورہ اور اس کی امیڈیٹ آیت ہے دوسری، انما المومنون الذین، مومن بس یہی ہے، جب بھی ان کے سامنے اللہ کا ذکر آتا ان کے دل دھڑکن شروع ہو جاتی ہے محبت میں. وجلت قلوبهم واذا تلیت علیہم آیاتو، جب آیتوں کی تلاوتیں ہوتی ہیں ان کے ایمان میں اضافہ ہوتا ہے. تو ایمان اسٹیٹک نہیں ہے، ڈائنامک ہے. جمود نہیں ہے ایمان میں، رکود نہیں ہے، بلکہ متحرک ہے کانسٹنٹلی. کل اس کی منزل سے آج اور میں آگے بڑھ گیا، تو ایمان ہے. اور اس کے بعد مومن کون ہے؟ وعلی ربہم یتوکلون، نماز کو یعنی توکل کرتے ہیں، کسی پہ بھروسہ نہیں کرتے صرف اللہ پہ، نہ مال پہ، نہ عیس پہ، نہ ویس پہ، صرف اللہ پہ بھروسہ. اس کے بعد قرآن کہتا ہے الذین یقیمون الصلاۃ، پورے قرآن میں نماز پڑھو نہیں ہے، لیجیے چھٹی ہو گئی آپ کی. قرآن میں نماز کو قائم کرو. لفظ قیام پہ میں تقریباً 3 شبہ جمعہ بلکہ 4 شبہ جمعہ سے مسلسل بات کر رہا ہوں. قیام کے معنی کیا ہے؟ نماز کی حالت جو ہے قیام ہے، رکوع ہے، سجدہ ہے، اور بیٹھنے کی کیفیت ہے، اور ایک مرتبہ آپ ذرا سا پہلو پہ بیٹھتے ہیں. یہ 5 کیفیتیں. और ये कैफियत इंसान की, अगर उसको दिफा करना है, डिफेंस करना है, तो किस कैफियत में डिफेंस करेगा? क्या बैठकर डिफेंड कर सकेगा, या रुकू की हालत में डिफेंड कर सकेगा, किस हालत में? फर्ज कीजिए कि कोई आया हमला कर रहा है, तो आप क्या करते हैं, बैठे हुए तो खड़े हो जाते हैं। तो अगर आप हकीकत में स्ट्रगल करने वाले हैं तो खड़े होंगे और तैयार हो जाएंगे दिफा करने के लिए, डिफेंस करने के लिए। झूठ खड़ा हुआ है, गद्दारी खड़ी हुई है, गीबत खड़ी हुई है, तकब्बुर खड़ा हुआ है, मुक्के मार रहा मैं बैठा हुआ हूं। इसीलिए कुरान कहता है इन सलाता तन्हा अनिल फहशाय वल मुनकर, नमाज क़याम कराता है, खड़ा कर देता है, नमाज खड़ा कर देती है ताकि क़याम करे। अगर मुझे देखना है मेरा दीन कहाँ है, कहाँ देखूं, देखूं कि मैं तवज्जो बहुत अच्छी तरह से नमाज का पाबंद हूं या नहीं हूं। नमाज में अगर गड़बड़ कर रहा हूं तो मेरा रिलीजन गड़बड़ में है, समझ जाना चाहिए। पढ़ेंगे करेंगे ना, जब जैसे हुआ सारिउ इलल मग़फिरा, मग़फिरत में, नेकियों में सुरात करो, जल्दी करो, टाल मटोल मत करो, सारिउ इलल मग़फिरा। अगर नमाज मेरी ठीक है तो मैं समझ गया कि मैं जरा सा दीन की तरफ आ गया। अब मुझे ये चेक करना है मेरी नमाज सही है या नहीं है, उसके लिए मेरे किरदार को देखना पड़ेगा। अगर मेरा किरदार सही है तो मेरी नमाज सही, अगर किरदार नहीं है सही तो नमाज निफाक है। ये समझना बहुत जरूरी है, किरदार के सही होने के लिए स्ट्रगल करना है। इसीलिए कुर्ब इलाही, कुर्ब इलाही, कुर्ब इलाही, मनाजिल कुर्ब को हासिल करना है इंसान, उस मंजिल पे पहुंचना है कि जहां पर कोशिश ये करे कि उससे कोई गुनाह ना हो। इम्कान है कि इंसान बचता, और ये अपने ही हाथों में नहीं, मालिक तेरी मदद की जरूरत है। इय्याका नअबुदु व इय्याका नस्तईन, तेरी मदद की जरूरत है, तेरे मदद के बगैर मैं आगे बढ़ नहीं सकता, और इबादत भी सिर्फ तेरी ही है। अहले बैत अलैहिस्सलाम से हम क्या करते हैं, मोहब्बत करते हैं। मोहब्बत का तकाजा क्या, इताअत करें, अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्रे मिनकुम। लेकिन जब अहले बैत की बात के हुदूद मालूम होते हैं, अहले बैत की इबादत नहीं है, इताअत है, इत्तबा है। और आजकल बाज़ जवान कहते हैं मैं तकलीद नहीं करता हूँ, इमाम ज़माना की तकलीद कर। अरे भाई तुम कहाँ से तकलीद कर सकोगे, क्या इमाम से मुलाकात कर सकोगे? इमाम की तकलीद नहीं होती, इमाम की इताअत होती है। तकलीद मुज्तहिद की होती है, मरजा की होती है, रहबर की होती है। सिर्फ जहन में जो आ गया वो कर लेने का नाम मेरा ये अकीदा, ना भाई, मेरे अकीदा अकीदा इस फेथ बेस बेस के लिए आपकी लॉजिक होनी जरूरी है, मंतिक होनी जरूरी है, साइंटिफिक बेस होना जरूरी है। अगर बेस सही नहीं हुआ तो फिर कुछ सही नहीं होगा। उम्मीद है कि बात समझ में आई। मेरे दीन को टेस्ट करने के लिए, आई एम आई रिलीजियस पर्सन, व्हाट इज द क्राइटेरिया, टेस्टिंग का क्राइटेरिया अलग है। माइक को टक टक करके लगाते हैं, टेस्ट करते हैं। दूध के लिए आला अलग है, बुखार के लिए आला अलग है, वेदर को चेक करने के टाइम नमाज, हमारे ईमान को, हमारे दीन को टेस्ट करने का आला क्या है, नमाज। ठीक है, और नमाज को चेक करने का आला क्या है, मेरा किरदार। अगर मेरा किरदार सही हो रहा है तो मेरी नमाज सही हो। एक तो अदाए नमाज है, दूसरे कबूल नमाज है। और एक मसला जरा सा मैं बता दूं, वो ये है, नमाज इबादतों के मराहिल है। एक है अहकाम नमाज, दूसरे हैं आदाब नमाज, तीसरे हैं असरार नमाज। और जो लोग शौक रखते हैं, बेहतरीन खूबसूरत किताब है, पढ़िए असरारुस्सलात इमाम खुमैनी रहमतुल्लाह अलैह की। उर्दू में ट्रांसलेशन हो गया, ऑनलाइन भी मौजूद है, इंग्लिश में ट्रांसलेशन हुआ है, ऑनलाइन मौजूद है। इस पर आजकल हमारे दामाद मौलाना असद जाफरी साहब इंग्लिश में बयान कर रहे हैं, जो जवान इंग्लिश में सुनना चाहते हैं वो खूबसूरत बयान आता है, सुनिए। नमाज के तीन मराहल हैं, अहकाम नमाज, वजू ऐसे होना चाहिए, मुकदमात वजू हैं, मुकदमात नमाज हैं, नवाकिस वजू हैं, ये क्या है, अहकाम नमाज। उसके बाद नमाज के आदाब हैं, एक तो मिनिमम लिबास है, एक तो लिबास नमाजी है, मुसल्ली का लिबास कैसा होना चाहिए, आदाब कैसे होना चाहिए। ऐसे ही हम लपट लिया हमारी बहन ने दुपट्टे को, अल्लाहु अकबर, मेरा अल्लाह बहुत ज्यादा चाहता है मुझे, बहुत मैं जानती हूँ अल्लाह बहुत रहीम और रहीम है। नहीं भाई, अल्लाह ने कुछ आदाब मुकर्रर किए हैं, कुछ अहकाम मुकर्रर किए हैं, उन अहकाम को जब तक अदा नहीं करेंगे आपकी नमाज में वो जिला नहीं पैदा होगी। मेरे आयश का, मेरी मोहब्बत का नमाज नाम नमाज नहीं है, उसकी बातों को सरेंडर हो जाना, या का नाबुदो आब्द बन जाना नमाज में है, जिंदगी में आब्द बन जाना है, सर्वेंटहुड को हासिल करना है। अगर मैंने ये हासिल कर लिया तो इसके बाद बहुत ही जिंदगी आसान हो जाएगी। उम्मीद है कि ये मरहले अहकाम नमाज, रूल्स ऑफ नमाज, उसके बाद क्या है आदाब नमाज। आदाब नमाज क्या है, यानी इंसान अखलाक जो हैं, उसके मोरल चीज़ें जो है इस्लाम की बताई हैं नमाज से मुताल्लिक, उसको अदा करना। तीसरे मरहले में असरार तक पहुंचना, असरार तक पहुंच गया इंसान वो क़ुर्ब इलाही के मनाजिल को तय कर रहा है। जब सिर यानी इन डेप्थ नमाज को हासिल करेगा, अब वो जब खड़ा होगा तो तीर भी निकल जाए। सलवात पढ़े मां, अल्लाहुम्मा सल्ल अला मुहम्मद, अल्लाहुम्मा सल्ल अला मुहम्मद। आगे बढ़ते हैं हम, उसके बाद अब आइए मसला हुआ मालिक यौमिद्दीन।
आगे स्क्रीन नजर नहीं आ रही, आप शेयर कर रहे हैं स्क्रीन?
नहीं नहीं स्क्रीन नहीं कर रहा हूँ मैं आखिर में जो है वो बता दूंगा स्क्रीन। मैं पहले हाँ एक्सप्लेनेशन करता हूँ उसके बाद स्क्रीन बताता हूँ। मास्टर ऑफ द डे ऑफ जजमेंट, मालिक यौमिद्दीन, बहुत अच्छी तरह से सुनिए और गौर सुनिए। कुरान के रिसाइटेशन के सात किराते हैं, सात तरह की किरात गुजरी है। जो अरब है उनके लिए जेर जबर जो हमारे पास लगा होता है, फतह कसरा दोमा, ये जरूरत नहीं है उनको, क्योंकि वो अरबी जानते हैं। तो तीसरे दौर में जो काम हुआ, ये काम यही हुआ था कि क्या हुआ था, मैंने बताया था कुरान में तहरीफ नहीं हुई है, कुरान में, कुरान इज नॉट टेंटेड। तीसरे दौर में एक कमेटी बिठाई गई, वो कमेटी का काम यह था कि यूनिफिकेशन ऑफ रिसाइटेशन, कुरान के पढ़ने का यूनिफाइड करना था। बहुत गौर करें आप, अगर आप मालिक यौमिद्दीन से वावेल्स निकाल दें, हरकत निकाल दें, जबर जेर पेश वगैरह, तो क्या हो जाएगा, आप दो तरह से पढ़ेंगे, मलिक यौमिद्दीन मालिक। चुनाचे बाज़ लोग किराअत करते हैं जो हम लोग झूमते हैं, एक जमाना आएगा हदीस में सरकार ने फरमाया ला यबका मिनल इस्लाम इल्ला इस्मो, इस्लाम से सिर्फ नाम बाकी रहेगा और कुछ भी बाकी नहीं रहेगा। मिनल कुरान इल्ला रस्मो, अल्लाहु अकबर, प्रोफेसीज ऑफ प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, सुन्नी किताबों में भी है, शिया किताबों में भी है। यानी जमाना आने वाला है इस्लाम सिर्फ नाम का रहेगा, दूसरा कुरान रस्म हो जाए। चुनांचे हम झूमते हैं, जुम इन डेप्थ जो नॉलेज है अगर उस पे चले जाए इंसान, डूबे, तब कहीं मजा है। तो मलिक यौमिद्दीन, मालिक यौमिद्दीन, मलिक कहते हैं बादशाह, रोज़े कियामत का वो बादशाह, इसलिए वहां पर यौम ला यन्फ़ु मालुन व बनून फला अनसाब बैनहुम, कोई नस्ब खानदान वगैरह कुछ भी नहीं होगा। ला यन्फ़ु मालुन व बनून, ना माल काम कुछ भी काम आने वाला नहीं है। लन तन्फ़ुकुम अरहामुकुम, तुम्हारे रिश्तेदारियां भी कुछ काम आने वाली नहीं है। यौम यफ़िर्रुल मर्उ मिन अखीही व उम्मिही व साहिबतिही व बनी, एक दिन वो आएगा जिस दिन क्या होगा कि शौहर बीवी से, बीवी शौहर से, भाई भाई से भागेंगे। इसलिए कि आमाल बिल्कुल जाहिर हो जाए। यौम तुबला सराय, दिन जिस दिन सरायर जाहिर हो जाएंगे। तो यौमुद्दीन, एक तो मालिक को समझना है। मालिक के माने क्या है? मालिक के माने ओनर है। दुनिया में दो झगड़े हैं, या मिल्क का झगड़ा है या मुल्क का झगड़ा है। मिल्क इंग्लिश वाला मिल्क नहीं है, मिल्क यानी प्रॉपर्टी। जितने भी झगड़े हैं, थोड़ी सी विरासत बाप छोड़ के जाता है, भाई बहने जंग लड़ते हैं, खुदा लानत करे उस विरासत पर जो रिश्तेदारों को जुदा करे, भाई बहन को जुदा कर दे ना। अगर आपका कुछ लूज हो जा रहा, हो जा रहा, मगर आप जो है, आपका ये अल्लाह देगा मुझे, ये लीजिए आगे बढ़िए, जो हुक्म है कुरान है उस पर अमल कीजिए। तो मिल्क का झगड़ा है, मिल्क क्या है? ओनरशिप का झगड़ा है, माल का झगड़ा, प्रॉपर्टी का झगड़ा। दूसरा झगड़ा क्या है? मुल्क का झगड़ा। आप देख रहे हैं मुल्क के झगड़े के लिए पूरे मुल्क का एक हाकिम जो है कयामत मचा दिया, उसको परवाही नहीं कि उसके मुल्क की इज्जत रहे या ना रहे। इस पूरा सिस्टम ही ऐसा खोखला है, एक ना एक दिन इसकी पूरी इमारत होगी उस तरह से खोखली इमारत गिर नहीं है। मिल्क का झगड़ा है, मुल्क का झगड़ा। कुरान ये कहता है, ये जब मुसल्ली नमाज पढ़ता है मालिक यौमिद्दीन, क्या कहता है? रोज़े क़ियामत का मालिक। क्यों रोज़े क़ियामत? वहां पर हक व बातिल का मसला नहीं है, हक ही हक है। दुनिया में है, इस दुनिया में हक व बातिल का मसला है, आखिरत में मसला सिर्फ हक ही हक है। जैसे ही सकरात का मौका आया, पर्दे हटे, अब वहां पर बातिल नहीं है, सिर्फ अलमौत हक़ुन व ततायर कुतुब हक़ुन व सवाल मुनकरीन व नकीरीन हक़ुन, अलजन्नत हक़ुन व नार हक़, सब हकी हक है। लिमन अल-मुल्कुल यौम, आज किसका मुल्क है? अल्लाह कहेगा, बल्कि आज भी कह रहा है, एक छोटे से जरसुम इन दुनिया को हिला दिया, पूछ रहा है अल्लाह लिमन अल-मुल्कुल यौम, कहाँ है? मुझे अच्छी तरह से 2019 में शुरू हुआ था सितंबर में, बीबीसी लंदन की रिपोर्टिंग में था कि व्हाट इज गोइंग टू हैपन अफ्रीका में, क्या होगा अफ्रीका में, असेस कर रहे थे कि ओहो कयामत हो जाएगी। लेकिन उलट गई बात, आज लंदन जितना वॉनरेबल है, आज यूरोप जितना वॉनरेबल है, कनाडा, अमेरिका, कोई और नहीं। अब कुदरत पूछ रही है लेमन मुल्क लियो, मुल्क किसका है, मिल्क किसकी है? देखिए प्रॉपर्टी ओनरशिप एतबारी हकीकी, अच्छी तरह से समझ के जाइए, एतबारी के माने हैं क्रेडेंशियल, हकीकी क्या रियलिटी। जैसे ये मेरा हाथ, मैं मालिक हूं इस हाथ का, ये हाथ चला रहा हूं, जबान में मालिक हूं मेरे जबान का, मेरी आंख का मैं मालिक हूं, ये क्रेडेंशियल नहीं है, लेकिन प्रॉपर्टी मेरी है, ये घर मेरा है। हो सकता है आइंदा जाकर के किसी का और का हो जाएगा, मेरे पास पैसा आ जाएगा, बच्चों के पास पैसा आ जाएगा, या दूसरी जगह चले जाएंगे, ये मुंतकिल होता रहता है। लेकिन जो ये मेरा माल है, ये मैं जो हाथ मेरा कहता हूँ, ये मेरी हकीकत है, ठीक है, ये है ओनरशिप, क्रेडेंशियल। क्रेडेंशियल और उसके साथ क्या है? तवज्जो बहुत अच्छी तरह से, रियलिटी में, एक तो रियल है जैसे मेरा हाथ है, मेरे हाथ, मेरी आंख है, ये रियल है। क्रेडेंशियल क्या है? मेरा घर है, मेरा कार है, मेरे माल है, ये दूसरे हाथ में बदलता चला जाएगा, ठीक, समझ में आ गई बात। अब आइए मालिक यौमिद्दीन, रोज कयामत का मालिक, माना क्या है? अल्लाह मालिक हकीकी है। देखिए मैं बताता हूँ, मैं जिंदगी भर क्या तक समझता रहा, हाथ मेरा है, मेरे गाल मेरे हैं, मेकअप करता रहा, आईने के सामने बैठा रहा घंटों, अपने आप को संवारता रहा, इसलिए समझता रहा मेरे हैं ये हाथ, मेरे हैं ये नाखून, मेरे हैं। रोज क़ियामत सूरह यासीन अलियाम नख्तिमु अला अफवाहिहिम व तुकल्लिमुना अयदीहिम व तशहदु अर्जुलहुम बिमा कानू यक्सिबून। रोज क़ियामत जब आएगी उस दिन जबान को सील कर दिया जाएगा, मुंह को जो सील कर देंगे, अब हाथ बोलेंगे पैर बोलेंगे अल्लाह अकबर, ये हमारी जिल्द बोलेगी, ये जिल्द जो है जिसको मैं मेकअप कर रहा हूँ, इसको जो है क्रीम लगा रहा हूँ, ये जिल्द बोलेगी मेरे ही खिलाफ बोलेगी। तो मैं जिंदगी भर मेरा समझता रहा तो मालूम मेरा कुछ भी नहीं है वहां, हकीकत में किसका मालूम हुआ, जिल क्या कहे, पूछेगा इंसान लेमा शाहिद वाला है ना, अरे ये बात अच्छी भाई हमारी मारी बिल्ली हमी से मियाँ मेरे खिलाफ क्यों कह रहे तुम, जिल से पूछेगा इंसान, जिल ये कहेगी अंतकन अल्लाह अंतक कुल्ला शय, मैं तेरी नहीं हूं अल्लाह की, वो जबान भी वो देने वाला। तो ये हाथ बताएंगे मैंने क्या किया, पैर बताएंगे मैंने कहाँ गया, किस गलत मकाम पे बताया। तो मिल कौन है, अब समझिए, ला यमलिकु लिनफ्सिही नफ़अन वला दर्रन वला मौतन वला हयातन वला नुशूरा। इंसान के लिए वो कुछ इंसान रखता ही नहीं है, इंसान कोई चीज उसके हाथ में नहीं है, ना वो नफा उसके हाथ में है, ना नुकसान उसके हाथ में है, ना हयात उसके हाथ में है, ना मौत उसके हाथ में है, जीना मरना। कुरान ये दुआ जोहर के बाद असर में जो दुआ है ला यमलिक, ये कहां से कुरान के आयतों का टुकड़े हैं, मेरे पास कुछ भी नहीं है, मालिक सब कुछ दे रहा है। अब और भी जरा सा मौला से मोहब्बत है हमको, अहले बैत अलैहिस्सलाम मौला से बहुत ज्यादा मोहब्बत रखते हैं अलैहि अफजलुस्सलातु वस्सलाम, हमारी हजारों जाने कुर्बान इन मासूमीन पर। मौला ने क्या फरमाया, या सरी अर्रदा इग्फिर लिमन ला यमलिकु इल्ला दुआ, ए बहुत जल्द खुश हो जाने वाले, अल्लाह अल्लाह की कौन सी जात है, बहुत जल्द खुश हो जाता, राजी हो जाता बहुत जल्द, उसको बख्श दे जिसके पास मिल्कियत ही नहीं है, आई डोंट पोजेस नथिंग। मौला अमीर अल मोमिनीन ला यमलिको लिनफ्सी, क्या रखता हूं मैं, एक दुआ रखता हूं, अल्लाह अकबर। दुआ के पावर का अंदाजा करिए, दुआ मेरी मिल्कियत है, इसलिए मैं बहनों से कहता अगर शौहर ठीक ठाक नहीं है तो दुआ कीजिए मसल्ले पर, परवरदिगार तो इसको ठीक कर, अगर बीवी ठीक ठाक नहीं है दुआ करे परवरदिगार, बेटा अगर गड़बड़ कर रहा मालिक तू इसका मालिक है, मैं तेरी बारगाह में गिड़गिड़ा रहा हूँ। 45th दुआ पढ़िए वालिदैन के लिए, 44th दुआ है सहीफे कामिला में वालिदैन के लिए, 45th दुआ है किसके लिए, बच्चों के लिए, उसमें पूरे उसूल हैं, तरबियत के उसूल हैं। तो मिल्कियत भी मुल्क भी किसका है, अल्लाह का, मालिक भी वही है मुल्क भी उसके पास है, कुरान है, اللهم مالك الملك تؤتي الملك من تشاء تنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير। फिर उसके बाद تبارك الذي بيده الملك وهو على كل شيء قدير। बात समझ में आ गई आसानी से। अब टाइम मेरा चूंकि खत्म हो रहा है, क्वेश्चन एंड आंसर का मसला होगा। आज जो दर्स हमने सीखा है वो लफ्ज मालिक यौमिद्दीन, और इंशाल्लाह आइंदा जो है दीन और योम दीन, दीन से मुराद दीन किसको कहते हैं, इसलिए कि टाइम हो गया और शायद हम 10 लेक्चर्स में पूरा कर नहीं सकें, देखिए देखा जाएगा अल्लाह के हवाले करेंगे। और यहाँ पर हम रोकते हैं, और ज़रा सा मैं आपको स्क्रीन पर वो बता दूँ, शेयर कर लूँ, ताकि यहाँ पर आपको वो भी जो है मिल जाए आपके पास। मैं इसको पढ़ूंगा नहीं, इसलिए कि वो लुत्फ नहीं आता, जो बोलना है मैंने बता दिया, सिर्फ स्क्रीन में दो चार यानी एक आध मिनट रखूंगा, ताकि आइंदा जो बच्चे जो रेफर करना चाहें, जवान बच्चे, और रेफर कर सकते हैं।
इन द मीन वाइल जो लोग सवाल करना चाहते हैं वो हैंड रेज कर सकते हैं।
जी हाँ, बिस्मिल्लाह। जी हाँ, हैंड रेज हुए हैं। सैयदा, बिस्मिल्लाह।
अस्सलामुअलैकुम मौलाना साहब, आवाज आ रही है मेरी?
जी मैं आ रही हूँ, बिस्मिल्लाह। वालेकुम अस्सलाम रहमतुल्ला। कहाँ से बात कर रही हैं?
मैं कुवैत से बात कर रही हूँ।
बिस्मिल्लाह, बड़ी खुशी हुई, बताइए।
मौलाना साहब बहुत अच्छा आप तर करते हैं, माशाल्लाह माशाल्लाह, आपको
अल्लाह
अल्लाह
कबूल
रज़ा
करे,
दे।
अल्लाह कबूल करे।
मेरा क्वेश्चन शायद आज से रिलेटेड नहीं है, क्योंकि मैंने पिछली बार आपका जो सुना था
जी
अल्लाह
जरूर जरूर जरूर।
अल्लाह के अदल से थोड़ा सा रिलेटेड सवाल है। वो यह है कि अल्लाह आदिल है और बताया था कि हर इंसान को उसके ही बुरे अमल की सजा मिलती है जो वो करेगा,
जी
ठीक है। तो फिर समटाइम ये क्यों होता है कि औलाद को तकलीफ हो रही है माँ बाप की जिंदगी में, और माँ बाप बहुत परेशान है अपनी औलाद के लिए, तो क्या ये माँ बाप का गुनाह है या औलाद का अपना गुनाह है? क्योंकि अगर ये औलाद का गुनाह है तो तब भी माँ बाप को तकलीफ हो रही है, और माँ बाप का है तो तब भी तकलीफ हो रही है। जबकि सूरह कहफ में ये भी पढ़ा है कि अल्लाह माल और औलाद से आजमाइश भी करेगा, तो
बेशक
समटाइम समझ में नहीं आता कि हमारी औलाद अगर बहुत परेशान है तो हम क्या समझे, हमारे गुनाह है कि जिनका अजाब औलाद को मिल रहा है? थोड़ा सा अगर एक्सप्लेन कर दें प्लीज।
बहुत ही खूबसूरत सवाल है। इंशाल्लाह अल्लाह हम सबको सही रास्ते पे चला है। देखिए, ये जैसे कि मैंने आज इब्तिदा में मुकदमे में बताया था, ये दुनिया जो है काज और इफेक्ट की दुनिया है, इल्लत और मालूल की दुनिया है, जिसको हम लोग उर्दू में कहते हैं जैसी करनी वैसी भरनी, जैसे करोगे वैसे होगा। जैसा ही हो करता इंसान उसका नतीजा भी वैसे ही होता है। तो अगर मैं परेशान हूं, एक तो कुरान ये कहता है कि ये पूरी दुनिया जो है जिंदगी तुम्हारी, वाला नब्लुवकुम, तुम्हारा इम्तिहान है, पूरी जिंदगी तुम्हारा इम्तिहान है। व अम्मल इंसान इदा मब्तलाहु रब्बहु व अक्रमहु व नअमहु फयकूल रब्ब अक्रमने। जब इंसान को इब्तला कहते हैं अरबी में, इम्तिहान, जब इम्तिहान लेते हैं, काय से माल दे देते हैं, बेहतरीन घर है, जावा जॉब अच्छा है, गदार है, गाड़ी है, बच्चे अल्हम्दुलिल्लाह सेहत और सलामती है, वो कहता है मालिक तूने करम किया मुझ पर। फअम्मल इंसान इदा मब्तला हो फकदरा अलैहि रिज़्क़ुहु, लेकिन जब मसाला अल्लाह क्या करता है, जरा टाइट करता है। टाइट जो हो रहा है दो वजह से, एक तो ये कि अल्लाह हमसे इम्तिहान ले रहा है, दूसरा ये कि हमारे अपने कुछ गड़बड़ हुई है जिंदगी में, जिसके नतीजे में ये नतीजा मुझे मिल रहा है। ये दोनों वजह हो सकती हैं। अल्लाह ये कह रहा है कि जब तुम अच्छी हालत में हो, मैं तुम्हारा इब्तिला कर रहा हूँ, इम्तिहान कर रहा हूँ, तुम्हारी जो टाइट हालत है ये भी मेरी तरफ से इम्तिहान है। और जब मोमिन होता है, मोमिन वो सब्र ज़ब से इस मरहले को गुजारता है, परवरदिगार तू इसमें राजी है तो मैं भी राजी हूँ, अलबत्त हमारी मुश्किलात के हुदूद मुय्यन है। जैसे कि वो सूरह बकरा की आयत में पढ़ता हूँ, रब्बना ला तुआखिदना इन नसीना वख्ताना, सूरह बकरा की आखिरी आयत का हिस्सा है। परवरदिगारा जिस चीज को हमने भूल करके कुछ किया है उस पर सजा मत दे, ला तो आखिदना इन नसीना वख्ताना, वला तहमिल अलैना इसरन कमा हमलतहु अला लदीना मिन कबलिना, रब्बना वला तुहम्मिलना मा ला ताकत लना बे। परवरदिगारा जिसकी ताकत मुझ में नहीं है, अल्लाह जिसकी ताकत मुझ में नहीं है वो इम्तिहान मुझसे न ले। तो अल्लाह की बारगाह में मुसलसल एक तो करेक्शन करें, कहीं ना कहीं मैं जो गड़बड़ किया हूं उसको करेक्शन करें, और करेक्शन करने के बाद फिर बारगाह में परवरदिगार में जाए और अपनी तौबा गुनाहों से तौबा करे। तीसरे मरहले में राजी रहे खुदा से, जिस हालत में भी अल्लाह ने रख दिया है उस हालत में इंसान को राजी रहना चाहिए। अगर वो राजी रहेगा तो इंशाल्लाह उसकी जिंदगी बहुत अच्छी रहेगी। ये जो आप फरमा रही हैं कि बेटे की खता है या मेरी खता है, امکان ہے دونوں اولاد کی خطا یا ہماری خطا. ممکن ہے کہ میری زندگی میں کچھ ایسے میں نے رانگ اسٹیپس لیے جس کے اثرات مجھ پر بھی ہوئے اور میرے بچوں پر بھی ہوئے. اس کو ٹھیک کرنے کے لیے دو راستے ہیں, ایک تو ہماری علتوں کو یعنی کازز کو ٹھیک کرنا ہے, دوسرے بارگاہ پروردگار میں مسلسل پوچھنا ہے پروردگار ہمارے ان راہوں کو ایز کر, آسان کر, اور اللہ آسان کرنے والا ہے. جب یہ کر رہے ہوں جس حالت میں بھی, الا الذین آمنوا, مؤمن جو ہے ہر حالت میں, اب قصے قرآن نے بتا, حضرت ایوب کا صبر وغیرہ, یہ تمام انسان برداشت کرے انشاءاللہ اس کے نتائج روز قیامت انسان صبر و ضبط سے جب گزارے گا, جو اٹرنل لائف ہے وہ ہمیشہ کی لائف ہے, اس میں جب دیکھے گا, بعض روایتوں میں ہیں کہ جب دعا جو قبول نہیں ہو رہی ہے وہاں پر جزا جب دیکھے گا تو وہ انسان یہ کہے گا کاش میری کوئی دعا قبول نہ ہوتی, اتنی زیادہ وہاں کی دنیا ہے, وہ اٹرنل دنیا ہے, آخرت والی دنیا. ان مراحل کو گزرے انشاءاللہ اللہ جو ہے بہتر کرے. قبول کرے اللہ انشاءاللہ آپ لوگوں کی. جی انتظار مہدی, انتظار مہدی جی, جن کا بھی ٹرن ہے پلیز سوال کریں. جی فرمائیے, کون ہے؟
آغا جان آپ آواز سن سکتے ہیں ہماری؟
ہاں سن رہا ہوں, بتائیے کہاں سے بات کر رہا ہوں.
جی پاکستان پنجاب ضلع گوجرانوالہ. جی
بسم اللہ, بڑی خوشی, فرمائیے.
آپ سلامت رہے, مولا کریم آپ کا سایہ ہمارے سروں پہ قائم اور دائم رکھے. ماشاءاللہ بہت اچھا لگا جی, پہلی دفعہ میں نے جوائن کیا ہے.
اللہ
آپ کو لمبی زندگی صحت کے ساتھ.
اللہ سلامت رکھے.
سرکار گزارش یہ کرنی تھی کہ, جی بہت شکریہ آغا جان, گزارش یہ کرنا تھی کہ یہ جو ہم تلقین میں پڑھتے ہیں سارا کچھ, مطلب سلسلہ ہوتا ہے جب قبر میں اتارا جاتا ہے ایک میت کو, تو وہاں پر بھی حساب و کتاب تو ہوتا ہے, تو وہاں پہ بھی سنا ہے جس کے اچھے اعمال ہوتے ہیں اس کو مثل جنت بن جاتی ہے قبر مبارک, اور جس کے اعمال صحیح نہیں ہوتے وہ حساب و کتاب ہوتا ہے. تو آغا جان سب کچھ اگر قبر میں بھی ہوتا ہے تو حشر میں بھی ہوگا, اس کی تھوڑی سی سمجھ نہیں آ رہی. کریم پروردگار کیا قبر میں بھی ہمیں جزا و سزا دیں گے اور آخرت میں پھر جا کے حساب و کتاب ہوگا؟ یہ ذرا مہربانی آپ.
بہت اچھی, بہت اچھا سوال ہے. دیکھیے آپ کو معلوم ہے کہ جب کبھی کسی مجرم کو پکڑا جاتا ہے اس کو جو ہے کیس چلنے تک کیا رکھتے ہیں؟ زندان میں رکھتے ہیں. یہ جو کیس چلنے تک زندان میں رکھ رہے ہیں یہ سزا جو دی جا رہی ہے, اس کے بعد پھر جج فیصلہ کرتا ہے اس کو, جو 6 مہینے جو ہے سزا دی جا رہی ہے, 1 سال کی سزا دی جا رہی ہے. کب ہے وہ؟ فیصلے کا دن ہے. اسی طرح سے جب فیصلہ کیا جاتا ہے تو یہ جو پنشمنٹ ہوا ہے اس کو بھی حساب کیا جاتا ہے. اسی لیے قرآن میں ہے کہ اللہ جو ہے سریع الحساب ہے, بہت جلدی حساب کرتا ہے. اس کے معنی یہ ہیں کہ جو پیریڈ میں برزخ میں ہم نے جو سزا بھگتی ہے تو مومن کے لیے وہ کیا ہے؟ وہ پاک و صاف ہو جاتا ہے, اور روز قیامت کا حساب سریع ہو جاتا, آسان ہو جاتا ہے, وہ برق رفتاری سے انشاءاللہ جنت میں داخل ہونے کے قابل ہو جاتا ہے. اللہ عادل حقیقی ہے, یہ نہیں ہے کہ برزخ میں بھی سزا دے گناہوں کی پھر اس کے بعد جہنم میں بھی ڈالے, ایسا نہیں ہے. جو سزا دی جا رہی ہے وہ منہا ہوگی روز قیامت انشاءاللہ. جی جن کا ٹرن ہے پلیز آئیے. ایثار, سیدہ ضیاء فاطمہ.
السلام علیکم آغا جان.
وعلیکم السلام ورحمۃ اللہ. جی کہاں سے بات کر رہے ہیں؟
کیا عورت الیکشن میں حصہ لے سکتی ہے؟ کیا بات النظام میں عورت کا سیاست کرنا جائز ہے اسلام میں یا ناجائز؟
دیکھیے جہاں بھی رہیں آپ ایکٹیو رہنا ضروری ہے, اگر آپ ایکٹیو نہیں رہے تو باطل ایکٹیو ہو جائے گا. نظام کہاں سے بنتا ہے؟ ہم سے بنتا ہے. ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم, اللہ کسی قوم کی حالت کو نہیں بدلتا جب تک کہ انڈیویژل نہ بدلے, انفرادی حالت نہیں بدلیں گے اس وقت تک اللہ کسی انسان کی حالت کو بدلتا نہیں ہے. سمجھے اچھی طرح سے. اگر ہم لوگ بیک کریں گے, سٹیپ بیک کریں گے, تو کون آئیں گے؟ وہی لوگ جو زیادہ گڑبڑ کرتے ہیں. تو کوشش یہ ہونی چاہیے مومن کہ انسان اتنا کوشش کرے کہ ایز کرے, جتنے حالات ہیں ان کو آسان کرے. آسان کب کر سکتا ہے؟ اللہ اس قوم کی حالت کو نہیں بدلتا جب تک کہ انفرادی طور پر ہم نہیں بدلے. ہمیں ایک منفرد انسان بدلنا ہے, انڈیویجل ہم کو بدلنا ہے. یہ کہہ جائیں نظام ٹھیک نہیں ہے بھائی, تو کون آئے گا؟ دوسرا آئے گا. اگر ہم یہ نیت کریں, یہاں تک کہ باطل حکومتوں میں جاب کر سکتے ہیں یا نہیں کر سکتے؟ امام نے صلی اللہ علیہ وسلم نے فرمایا اس نیت سے کرو کہ تم کسی مومن کی مدد کرو گے. بہترین مثال کون ہے؟ امام موسیٰ کاظم علیہ الصلوۃ والسلام, علی ابن یقطین. علی ابن یقطین وزیر کس کے تھے؟ باطل حکومت کے. امام نے فرمایا کہ تم رہو اور مدد کرو مومنین کی جن کو غلط طور پر زندان میں ڈالا جا رہا. جن تو اثرات پیدا کرنا حکومت میں ایک فریضہ ہے, ورنہ جو ہے باطل آ جائے گا, باطل کام کر چنانچہ باطل کر رہا. جی ہاں جی, جن کا ٹرن ہے دوسرے.
جی السلام علیکم مولانا صاحب.
وعلیکم السلام ورحمۃ اللہ. جی کہاں سے بات کر رہی ہیں؟
میں مولانا صاحب کراچی سے بول رہی ہوں.
بسم اللہ, بسم اللہ.
جی میرا یہ کوسچن تھا کہ مولانا صاحب دیکھیں, سورۃ طہٰ میں بھی اور ویسے بھی قرآن پاک میں بھی ہے کہ جو ہے نا جادو کہ موسیٰ تم نہیں گھبراؤ, اور اللہ کے آگے کسی کا جادو جو ہے وہ نہیں چلتا. تو پھر یہ مولانا صاحب پھر یہ کیوں لوگ کہتے ہیں کہ کالا جادو ہو گیا اور یہ ہو گیا اور اتنے وہم گمان, اور لوگ کہتے ہیں کہ نہیں یہ بھی قرآن سے عمل کریں گے اور یہ ہوگا وہ ہوگا, تو مولانا صاحب اس کے بارے میں پلیز آپ مجھے کچھ وہ کریں گے؟
بہت اچھا, بہت اچھا, بہت اچھا سوال ہے. یہ مبتلا بے ہیں, ہم لوگ اس میں انوالو ہیں. اولین چیز میں نے پہلا سال ہی کراچی میں بتایا تھا کہ میں ایئرپورٹ سے اپنے میزبان کے گھر تک راستے میں گیا, یہ عامل کامل عامل کامل کتنے ہی بورڈ دیکھے میں نے اس رات. مجلس پڑھی غافل کامل غافل کامل غافل کامل, تیرے دریا میں طوفاں کیوں نہیں ہے, خودی تیری مسلمان کیوں نہیں ہے, ابس ہے شکوے تقدیر یزداں, تو خود تقدیر یزداں کیوں نہیں ہے. اقبال نے بہت آیت کی تفسیر بہترین انداز میں کی ہے. یعنی انسان کبھی یہ نہ سوچے کہ میرا کوئی بگاڑے گا, نہ میں گناہ سے ڈرے. یہ اگر میں کروں گا میرے بھائی کی میرے بہن کی میری سارے وراثت کو ہڑپ جاؤں گا, اس کو لوٹ لوں گا, مال کروں گا. اپنے گناہوں سے پریشان ہونا چاہیے, نہ ایک ہی جادو. سب سے بڑا جادو کیا ہے؟ وہ گناہ ہے, میرے اپنے گناہ, اس کے اثرات ہیں. یہ جادو قرآن صاف کہتا ہے یہ جادو کوئی بگاڑ ہی نہیں سکتا. سورہ نمل کی آیت ہے کہ سلیمان, حضرت سلیمان کے زمانے میں جو میاں بیوی کے درمیان جو ہے کیا کرتے تھے, تفرقہ ڈالتے تھے, اس میں اللہ نے ہاروت و ماروت دو فرشتوں کو بھیجا, سکھایا کہ اس کو تدارک کرنے کا راستہ کیا ہے. میں عموماً ایک مثال دیتا ہوں, بہت سے لوگ جو سوتے ہیں تو اپنے کمرے کو پورے تھک پردوں سے لگا دیتے ہیں تاکہ کہیں سے روشنی داخل نہ ہو. ذرا سی روشنی آتی تو ان کی نیند ہوشیار ہو جاتی ہے صبح. وہ چاہتے ہیں چاروں طرف کے جو پردے بھرے ہوئے ہیں, اگر وہ پردے میں سے تھوڑی سی روشنی نکلتی ہے اتنی تیز معلوم ہوتی ہے کہ پورا وہ کمرہ روشن ہو جاتا ہے. اسی طرح سے انسان شیلڈ بنائے چاروں طرف گناہوں سے بچے, لیکن کہیں بھی روم دے گا, ذرا سا روم دے گا تو وہاں سے باطل انٹر ہو جائے گا. یہ جادو وغیرہ پہلے تو یہ کوئی کر ہی نہیں سکتا, یہ تمام بزنس ہے. میں تو کہا کرتا ہوں اگر ایسے کام کرنے والے ہیں, یہ ریزر گائیڈڈ میزائل بنانے کی پاکستان کو ضرورت نہیں تھی, ایران کو ضرورت نہیں تھی, یہ جو نیوکلیئر پاور ہے اس کو کرنے کی ضرورت نہیں تھی. یہ تمام عاملوں کو بٹھاتے تھے, فلاں کو ختم کرو, فلاں کو ختم کرو, فلاں کو ختم کرو. کسی کے پاس دم نہیں ہے یہ ختم کرنے کا. اسی لیے اللہ کو مالک الملک ماننا چاہیے, اس کے قانون پہ چلنا چاہیے. اگر اس کے قانون پہ چلیں تو کوئی ہمارا بگاڑ نہیں سکتا. اگر گناہ کریں گے تو ہم روم دے رہے ہیں انٹر ہونے کا ان تمام باتوں. اللہ سلامت رکھے. انشاءاللہ جی
السلام علیکم قبلہ.
علیہ السلام جی فرمائیں.
اچھا تھوڑی سی مطلب وضاحت میں یہ چاہوں گا کہ خوب مطلب ہے کہ فلسفی رنگ میں چیزوں کو سمجھنا شاید اس کی ضرورت بھی ہو, لیکن قرآن کو کیا عام فہم انداز میں سمجھنے سے کوئی مشکل ہے؟ یا مطلب ہے کہ دیکھیں جیسے آپ نے دو مطلب کہ عظیم علماء کا جو ہے کتابوں کے حوالے سے گفتگو کی ہے, ملا صدرہ اور تبرسی, تو اور ایک عام آدمی اگر اس چیز کو سمجھنا چاہے اور بالکل عام انداز میں سادہ انداز میں اس کو لے تو کیا مشکل ہے؟
بہت خوبصورت سوال ہے, بہترین ہے, ریلیٹڈ ہے. میں دیکھیے قرآن کی آیت کو میں نے دوسرے یا تیسری اس میں پریزنٹیشن میں بہت زیادہ انفسائز کیا ہے, وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِّرٍ. قرآن کی آیت میں ریپیٹ ہے 5 مرتبہ, ہم نے قرآن کو کیا کیا ہے, آسان بنایا ہے. کوئی ہے اس قرآن سے استفادہ کرنے والا, کوئی ذکر کرنے والا, اس کو جو ہے ریمائنڈ کرنے والا؟ قرآن آسان ہے, میں مولوی جو ہے مشکل بنا رہا ہوں. قرآن کو آسان بنانے کا طریقہ یہ ہے کہ اولین مرحلے میں ایک مرتبہ پورا قرآن ترجمے کے ساتھ پڑھیے. ترجمے جب پڑھیں گے آپ کے ذہن میں آ جائے گا یہ سوال, یہ سوال, یہ سوال, وہ سوالوں کو لکھتے چلے جائیے. اب اس کے جوابات تلاش کرنا چاہیے. اسی لیے سرکار نے فرمایا میں تمہیں دو چیزیں چھوڑ رہا ہوں, ایک قرآن ہے, دوسرے جو ہے قرآن کے تفسیر کرنے والے اہل بیت علیہ الصلوۃ والسلام ہیں. ایک بک ہے جسے آپ کسی بھی کالج میں, یونیورسٹی, کوئی بھی کتاب پڑھانے والا, ایک ٹیچر کا ہونا ضروری ہے, ورنہ جو کتاب اگر کافی ہوتی تو ٹیچرز پروفیسرز کی ضرورت ہی نہ ہوتی, تو ایکسپلینیشن کرنے والے کی ضرورت ہے. تو اہل بیت علیہ الصلوۃ والسلام نے ترجمہ کیا ہے, تفسیر کیا ہے. پہلا مفسر کون ہے؟ لتبین لہم ما نزل فی, ہم قرآن آپ پہ نازل کر رہے ہیں رسول تاکہ آپ بیان کریں, ایکسپلین کریں, یہ لوگوں کو معلوم نہیں ہے. مثلا قرآن میں نماز پڑھو, نماز کا قائم کرو, قائم کیسے کریں بھائی, وضو کا تھوڑا طریقہ بتایا گیا ہے, مگر مقدمات نماز کہاں ہیں, نماز کے اصول کہاں ہیں, نواقص وضو کہاں ہیں, یہ تمام چیزیں کہاں ہیں آپ کو ملے. قرآن کہتا ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ, رسول اللہ کی حیات میں تمہارے لیے اسوہ ہے, ان کی لائف اسٹائل کو دیکھو. پھر ہم کو جانا پڑے گا کوئی تفسیر کی طرف. میں سمجھتا ہوں آپ اور ہم لوگوں کے لیے بہترین تفسیر ہے تفسیر نمونہ, جس کو 10-12 مجتہدین نے لکھا ہے انڈر دی سپرویژن آیت اللہ ناصر مکارم شیرازی. اور اس میں نوجوان ہمارے جو اس نسل کے لوگوں کے جو سوالات ذہنوں میں آتے ہیں اس کے جوابات موجود ہیں. اس سے ہم کو جو ہے بہت آسانی سے پتہ چلتا ہے کہ قرآن آسان ہے, قرآن مشکل نہیں ہے. کس کے لیے آسان ہے؟ جو اس سے قریب آنا چاہتا ہوں, اس سے علم حاصل کرنا چاہتا ہوں. میں دور رہ کر کے میں چاہتا ہوں کہ پلیٹ میں سب کچھ مجھے مل جائے, نہیں ہوگا. اس کے لیے اسٹیپس اٹھانا پڑے ان شاء اللہ.
اچھا ایک دوسرا سوال ہے, تو خصوصاً مطلب آج کے حوالے سے شہادت ہمارے ہاں گزری ہے, آپ کے ہاں مطلب
جی میں ابھی میں ان شاء اللہ 2 منٹ میں شہزادی کی مصاحبہ پڑھوں گا اختتام پر.
اچھا
جی
میں جو ہے اس میں جو سوال کرنا چاہ رہا ہوں کہ کیا ہم جو ہے مطلب ہے کہ ہم بھی کسی قسم کی ولایت رکھتے ہیں, عام انسان بھی مطلب ہے کہ, اور وہ کیا ہے مطلب ہے کہ ہم اس میں تدریجن ہم یعنی سٹیپ بائی سٹیپ کیا ہم مطلب ہے کہ اس تک کسی حد تک پہنچ سکتے ہیں کہ جہاں پہ کمال
جی جی احسنت. اس کا نام ہے, میں نے کئی مجلس میں پڑھی ہے تفصیل سے, ولایت عامہ, ولایت خاصہ, ولایت اخص. ولایت عامہ کیا ہے؟ قرآن کیا آیت ہے, المومنون والمومنات بعضهم اولیاء بعض, مومن ایک دوسرے کے ولی ہیں, اولیاء جو ہیں ولی کا جمع ہے, مومن اور مومنات ایک دوسرے کے ولی ہیں. یہ ولایت کتنی ہے؟ یأمرون بالمعروف وینہون عن المنکر, آپس میں امر بالمعروف کریں, نہیں یعنی ان پر بیٹی ذرا سا یہ ذرا چادر ٹھیک کر لو, ذرا سا تمہارا پینٹ ٹائٹ ہے ذرا سا اس کو ٹھیک کرو, بیٹا ذرا سا داڑھی تمہاری بہت نظر نہیں آ رہی ٹھیک کرو, یہ نماز تمہاری اسی طرح باپ کو بھی, بیٹا بابا ذرا سا میں دیکھ رہا ہوں اس بہت ہی خوبصورت طریقے سے, آسان طریقے سے. تو قرآن امر بالمعروف نہیں انل منکر آپس میں مومن و مومنات کی ولایت کے لیے بیان کر رہا ہے. اس کو یہ کیا ہے؟ ولایت عامہ ہے. اس کے بعد اور ذرا سا عامہ میں خاص کیا ہے؟ جیسے باپ کی ولایت ہے کس پر؟ اولاد پر. شوہر کی ولایت ہے زوجہ پر. یہ ولایت رکھتا ہے انسان. اور اس سے آگے بڑھ کر کے اور جو خاصہ ہے وہ ہے انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکات. اخص سے اخص ذات پروردگار ہمارا ولی ہے. اس کے بعد رسول اللہ کو اس نے ولی بنایا. اس کے بعد اہل بیت علیہم الصلاۃ والسلام کو ولی بنایا. تو یہ مقامات ولایت ہیں. ابتدا میں بیس میں ہم بھی ولایت رکھتے ہیں. وہ ولایت کی معرفت رکھنا ضروری ہے. بہت اچھا سوال, خوبصورت سوال ہے ماشاء اللہ. رضوان یحییٰ یا سبتائن زیدی.
السلام علیکم.
ارے سے الحمد للہ, کہاں سے بات کر رہے ہیں؟
میں پاکستان لاہور سے بات کر رہا ہوں.
بسم اللہ.
امام زمانہ جو اللہ تعالیٰ شریف کے بارے میں ایک سوال مجھے پوچھنا ہے کہ ان کے لیے ہم ایسا کیا کر سکتے ہیں, کیونکہ میں 35 سال کا ہوں اور میں ابھی یہ ہے کہ مجھے امام زمانہ کے لیے کچھ کرنا چاہتا ہوں میں. ویسے تو ہم جو ہمارے واجبات ہیں وہ تو ادا کر ہی رہے ہوتے ہیں, لیکن وہ تو ہم پہ فرض ہیں, واجب ہیں, وہ ہم نے ادا کرنا ہی کرنا ہے ہر حال میں, چاہے کوئی بھی زندگی کوئی بھی معاملات ہو, غم ہو خوشی ہو کسی طرح. لیکن امام کے لیے ایسا کیا کیا جائے کہ ان سے ہمیں پتہ لگے, ہمیں معلوم ہونا چاہیے کہ ہم نے امام کے لیے کیا ہے تو امام اس سے خوش ہوئے ہیں.
جی بہترین سوال ہے. ائمہ معصومین علیہ الصلوۃ والسلام نے اس کی رہنمائی فرمائی ہے. امام کا انتظار, بہت سے لوگ ہم سے پوچھتے ہیں کہ میں امام سے ملنا چاہتا ہوں, ملاقات کرنا چاہتا ہوں, راستہ کیا ہے؟ میرا ایک ہی جواب ہوتا ہے, اسلام پر جس دن ہم نے عمل کیا امام سے ملاقات ہو گئی. انتظار کا فلسفہ, انشاءاللہ آئندہ کبھی موقع ہوا تو یہ سلسلہ چلے گا. تو انتظار کی آن لائن میرے ویب پر یہ موجود ہیں, 18 چیزیں ہیں جو منتظرین کے فرائض ہیں, وظائف منتظرین. اگر آپ مجھے انشاءاللہ آپ میسج کیجئے, یعنی تو میرے ویب میں جائیے جو albayan14.com ہے, اس پہ میں نے 18 فرائض جو ہیں امام کی غیبت کے زمانے میں اگر یہ کریں گے تو اس کے معنی کہ ہم تیاری کر رہے ہیں. حدیث میں ہے جو اس طرح سے تیاری کرے گا گویا اگر وہ مرے گا بھی تو ایسے کہ جیسے رسول اللہ کے ساتھ جنگ میں ایک ٹینٹ میں مرا ہے, اتنا شہید. تو اصول بتائے گئے ہیں, پہلے قرآن, قرآن کے اوپر کام, اس لیے کہ ہمارا سلوگن ان ریوائول درسوں کا یہی ہے کہ قرآن مولا امام زمانہ علیہ الصلوۃ والسلام اجل اللہ تعالیٰ فرجہ شریف کی کیا ہے, وہ حکومت کا کانسٹیٹیوشن ہے, تو اس کانسٹیٹیوشن سے واقف ہونا چاہیے. تو قرآن سے زیادہ رابطہ. اس کے بعد پھر 17 اور اصول بتائے ہیں, ذرا ان کو دیکھ لیجیے, انشاءاللہ پتہ چل جائے گا.
جزاک
اللہ. السلام علیکم. جی
السلام علیکم.
وعلیکم السلام بیٹے, کیسے ہیں؟ خیریت, کہاں سے بول رہے ہیں؟
My name is Iman Hassan and I'm from Sydney. And I've got two questions. Why did Allah create humans? And how did he come to existence?
Acha, mashallah. Very beautiful question. It's a very deep question. You are asking why Allah's purpose of life, why, what is the purpose of life? For example, I give you example, why do you make and we make the phone? We say it is because to communicate ourselves. So we are making better phone, gadgets are better. So something is in need of. Allah is not in need of. Bismillah ar-Rahman ar-Rahim. Qul huwa Allahu ahad, Allahu samad. Allahu samad means he is not in need of anything. We are in need of him. He is unique. He is independent. Lam yalid wa lam yulad wa lam yulad. Once we understand this, so Allah has created this universe out of love. He wanted, for example, you go in a beautiful place, you take pictures. To whom you share with? Kiske saath share karte ho? The closest one. You send, oh, we are here, such a beautiful place. So you share with the loved one. Allah subhanahu wa ta'ala says, this existence is so beautiful. I want to share with human being. And if he becomes, according to my picture, he becomes eternal also. In Jannat, a human being will be a mu'min. He shall be eternal. That means that eternity gained because of the love of Allah subhanahu wa ta'ala. It is out of love Allah has created the universe. And he had the power. Now, question is it Allah? Who created Allah? Question comes immediately. Everything is created by Allah. Who is Allah? So you have to understand creation, a creator. Creator has to have one thing, which is creation they don't have. That creator, that one thing he has, that is the self-existence. He doesn't need no one. From where, what time, there is no what time. He was, his awwal and his akhir, that awwal also, the first also, there is no first before him because he is powerful. May Allah increase your tawfiq. Inshallah, slowly you understand once you grow. Time mera khatam ho gaya. 2 minute jumle mere shahzadi fatun. Yahan par humare paas roze shahadat shahzadi kaunain hai. Aur aapke yahan shayad sham-e ghareeba hai. مولا علی مظلوم ترین انسان ہے. دنیا کا کوئی شوہر ایسا نہیں ہے, دیکھا آپ نے, جس نے اپنی بیوی کی قبر کھود خود کھو دی. جب قبر تھوڑی سی نیچے اتر گئی, مولا نے مسلح بچھایا, مولا نے 2 رکعت نماز پڑھی, پروردگار علی کو صبر. علی کو صبر دے, اجرکم اللہ. دفن کرنے کے بعد جب مولا گھر میں داخل ہوئے, ظاہر سی بات ہمارے ہاں بھی جب کبھی دفن کر کے آتے ہیں, بچے پوچھتے ہیں کہاں ہے ماں, کہاں ہے بابا. حسنین زینب ام کلثوم کو گود میں لیا, رسول اللہ کی قبر کی طرف مڑے, صلی اللہ علیہ, یا رسول اللہ, سلام ہو یا رسول اللہ پر, درود و سلام ہو اللہ کا. ستنبئک ابنتک تضافیر امتک علی حزمہ. عجیب و غریب جملہ, میرے پاس ٹائم نہیں ہے. مولا فرماتے ہیں ابھی آپ کی بیٹی آئی ہے امت. نے اس کے ساتھ کیا کیا ہے وہ ابھی بتائے گی آپ کو. ستنبئک ابنتک, آپ کی بیٹی آپ کو بتائے گی کیا ہوا ہے. اس کے بعد مولا نے, سرکار نے, مولا نے فرمایا کہ پوری امت مل گئی تھی فاطمہ کو ختم کرنے. تاثیر امت کا کیوں, کیا وجہ ہے؟ اس لیے کہ پہلی دفاع کرنے والی اگر کوئی ہیں تو فاطمہ زہرا صاحبہ, پہلی دفاع کرنے والی کس کی؟ ولایت علی کی. صلی اللہ علیہ یا صلی اللہ علیہ یا فاطمۃ الزہرا المظلومۃ المقہورۃ. خدایا پروردگارا ان قلیل عبادتوں کو عظیم ہستیوں کے طفیل میں قبول فرما, ہمارے اور آئندہ آنے والے نسلوں کی ایمان کی حفاظت فرما. پروردگارہ ہمارے گناہوں کو بخش دے, آئندہ گناہوں سے تو اپنے ید قدرت سے بچا لے. پرچم اسلام کو بلند فرما, دشمنان اسلام کو, دہشت گردوں کو, دہشت گردوں کے سرغنوں کو تہس نہس کر دے. مظلومین مومنین کی مدد فرما, مومنین مظلومین کو قیام کرنے کے توفیق عنایت فرما, مومنین دنیا بھر میں جہاں جہاں ان کی جان مال آبر اور عزت کی حفاظت فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما, بے روزگاروں کو روزگار عنایت فرما, مقروضوں کے قرضوں کو ادا فرما, اور مالک ہمارے مرحومین کے برزخی حالات کو بہتر سے بہتر کر دے, ان کو جوار امام میں جگہ عنایت فرما, مراجع رہبر کے سائے کو ہمارے سروں پر سلامت رکھ. مالک جلد سے جلد ہمارے مولا کا, یہ جو کووڈ 19 کے حوالے سے جو مومنین بیمار ہیں, جو انسان بھی مالک جلد سے جلد یہ بلا کو انسانی معاشرے سے دور فرما. ہمارے مومنین جو بیمار ہیں ان کو صحت کامل عاجلہ عنایت فرما, جلد سے جلد مولا کا ظہور فرما. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.